हसाना कि हसाना की बात हो रही है कि हसाना में क्या क्या चीजें शामिल हैं। एक इनमें से है अस्सेहत वल किफाया, अल्लाह ताला जिसको हसाना देंगे उसको सेहत भी अता फरमाएंगे और उसकी किफायत भी फरमाएंगे, यानी किसी का मोहताज नहीं रहेगा। और सेहत इतनी बड़ी दौलत है। गालिब कहता है कि तंग दस्ती हजार हो गालिब, तंदुरुस्ती हजार नेमत। हमें इसकी कदर नहीं है। जो बीमार हैं उनसे पूछिए कैसी कैसी बीमारियां आजकल हैं। तो इसलिए सेहत की कदर करनी चाहिए और सेहत के खिलाफ चीजों का इस्तेमाल भी नहीं करना चाहिए। सिगरेट, गुटखा, पान भी किसी हद तक, चाय भी ज्यादती के साथ, ऐसी हर चीज से आदमी बचे जिससे सेहत के खराब होने का अंदेशा हो। वरना अपनी सेहत अपने इख्तियार में है। अगर ये गुटखा खाने वाले उनके मुंह में बाद दफा कैंसर हो जाता है। ऐसी बेकार चीज, गंदी चीज और नमाजी लोग खा रहे हैं और जिक्र करना दुश्वार है। गुटखा के मरीज जो आप देखेंगे जिक्र कर ही नहीं सकते, हर वक्त मुंह में गुटखा भरा हुआ, खाली होता है मुंह के फौरन, बाइक चलाते हुए बाइक एक हाथ से करगिंग करके डालते हैं, पता नहीं कैसे क्या, इतना अहम होता है कि बाइक पे भी छोड़ नहीं सकते। तो इसलिए ऐसी चीज सेहत के खिलाफ जो चीज हो उसको छोड़ देना चाहिए, क्योंकि अपनी सेहत को खराब करना या अपनी जान को नुकसान पहुंचाना, और जान हमारी अपनी नहीं है, ये अमानत है अल्लाह ताला की। इसलिए ऐसे लोगों को समझाएं कि अपनी जात पे रहम करो। सिगरेट पी के धुआं छोड़ते हैं और उसकी कालक दिल में जाती है और मुंह से बदबू आती है। सिगरेट पीने वाले के मुंह से बदबू आती है। कहते हैं सिगरेट और इश्क छुप नहीं सकता, मुंह से बदबू आती है। एक जगह मैंने सजदा किया, मलेरिया में कहीं बयान होता था, ऐसी बदबू थी सिगरेट की कि सजदा करना दुश्वार हो गया। हम जैसे गंदे संदे लोगों को जब ये बदबू ऐसी महसूस होती है तो फरिश्तों को कितना बचाना चाहिए। फरिश्ते तो बिल्कुल मासूम हैं, नेक माहौल के। तो अब सिगरेट पीने वाला ये थोड़ी करता है कि नमाज से पहले ना पिए, नहीं भी पिएगा तो भी एक बू उसकी फेफड़ों में बसी होती है। बिलफर नमाज से पहले ना पिए चलो, लेकिन ये इसकी बू ऐसी है फेफड़ों में, इसके सांस के साथ निकलती है। तो ये ऐसी चीजों का क्या फायदा, कोई फायदा है तो बताएं। मैं कहता हूं गुटके वाले सिगरेट वाले अपने पैसे जमा करें, पूरे महीने का गोशवारा बनाए, फिर उससे 6-8 हजार बनेगा वो, 5 हजार से ऊपर ऊपर। तो उससे पिस्ता बादाम ले लें, सर्दी आ रही है, पिस्ता बादाम ले लें, अच्छी चीज खाएं, घर में गोश्त पकाएं। गोश्त कितनी ताकतवर चीज है, खानों का सरदार है। नबी अलैहिस्सलाम के इरशाद का मफहूम है गोश्त खानों का सरदार है। घर में गोश्त नहीं पक रहा है, मुंह में गुटखा चल रहा है, उधर गुर्बत का रोना है कि गोश्त कैसे पके और इधर मुंह में गुटखा चल रहा है। तो गुटके से फायदा है, गोश्त बच्चे भी खाएंगे, बीवी भी खाएगी। तो अकल से भी कुछ काम लेना चाहिए। ऐसे लोग जैसे नशेई होते हैं ना, अकल से पैदल घर के सामान उठा उठा के बेचते हैं, इसी तरह गुटके वाला भी ऐसे ही हो जाता है। कुछ भी हो जाए उसको गुटका चाहिए, एक झटका दें और गुटके को छोड़ दें। ये नहीं होता हाँ थोड़ा थोड़ा करके हम छोड़ेंगे, एक झटका दें, 2-4 दिन परेशानी रहेगी। कोई ऐसी चीज खा लें, शाही सुपारी, और अपने घर में सौंफ भुनवा के। हजरत ये ऐसी बातें नहीं बता रहा हूँ, बता रहा है कि हजरत फूलपुरी रहमतुल्लाह ताला इतना इतना पान में इतना जरदा, इसको तंबाकू कहते हैं, तंबाकू खाते थे। हजरत थानवी रहमतुल्लाह ताला की मालिश कर रहे थे तो सर क्योंकि करीब था, हकीमुल उम्मत को बू आ गई तो पूछा कि बस इतना फरमाया कि तंबाकू दिमाग को नुकसान पहुंचाती है, बस इतना फरमाया और कुछ नहीं किया। तो आप क्यों खाते हैं, छोड़ दें। बस उसी वक्त इरादा कर लिया हजरत फुलपुरी ने, और हजरत वाला से फरमाया तुम लोग तो थोड़ा सा डाल के आम लोग खाते हैं, मैं इतना भकोसता था यूं करके, उसको छोड़ना कितना मुश्किल था, लेकिन शेख को ना पसंद हुआ छोड़ दिया। फरमाया नजला रहा, जुकाम रहा, बुखार आया, 2-3 महीने परेशान रहा, लेकिन फिर दोबारा तंबाकू की तरफ नहीं गया। करने के काम करने से होते हैं, करने के काम का। हालांकि तंबाकू जायज है और उसका भी बहुत से उलमा भी खाते हैं, कोई पान नाजायज नहीं है। हर चीज की लत नाजायज है कि उसके बगैर आदमी बेचैन हो जाए। अब कहीं ऐसी जगह है सऊदी अरब में अक्सर पान मिलना मुश्किल होता है, इसके लिए लोग बंगाली पाड़ा जाते हैं, अब वो सारी चीजें तोड़ी जा रही हैं, अब घूमते रहे बिला वजह परेशान। एक ऐसी लत लगाई क्यों, चाय तो हर जगह मिल जाती। تو بہرحال صحت کی قدر کرنی چاہیے اور شکر بھی ادا کرنا چاہیے. ہم لوگ شکر ادا نہیں کرتے, بس ایک چیز کم ہے, ساری چیزیں ہیں, ایک چیز کم ہے, مال کی تنگی ہے, سب سے بڑا بڑی شکایت یہ ہے. اور ساری چیزیں سے آنکھیں بھی صحیح دیکھ رہی ہیں, کان بھی صحیح سن رہے ہیں, معدہ صحیح ہضم کر رہا ہے, اس کا کوئی شکریہ ہم ادا نہیں کرتے. ایک چیز کم ہے, قلت مال, اس کی ناشکری کرتے. تو جب شکر ادا کریں گے تو ہر چیز میں برکت ہوگی, صحت میں بھی شکر ادا کریں تو اس میں بھی برکت ہوگی. تو جس کو اللہ تعالی حسنہ دیں گے اس کو صحت بھی دیں گے اور کفایت بھی دیں گے اور عافیت بھی دیں گے. اور عافیت کا مفہوم کیا ہے؟ السلامت فی البدن من الفتنہ, السلامت فی الدین من الفتنہ. دین سلامت ہو فتنے سے, کوئی چکر میں نہ پڑ جائے ایسے لوگوں کے جو دو نمبر قسم کے لوگ ہیں. اچھا خاصا سیدھا چلتے چلتے آج لوگ میڈیا کے چکر میں پڑ جاتے ہیں. اللہ والوں کے پاس آنے والا انجینئر مرزا کے پیچھے گھوم رہا ہے جس کا کوئی باپ دادا نہیں ہے. باپ دادا سے مراد کوئی اوپر سے سند نہیں ہے, خود سے لے کے بیٹھ گئے. میں یہ سمجھتا ہوں حضرت معاویہ کی برائی کر رہا ہے, وہ داڑھی پوری رکھ کے, دوست بتاتے ہیں کہ داڑھی پوری ہے تاکہ کسی کو شک نہ ہو, یہ روافظ کا نمائندہ ہے. دیکھ کون رہا ہے؟ جو صحیح مجلسوں میں رہ کے جا چکا ہے. کیا چیز خرابی کا باعث بنی؟ میڈیا کی غلامی. میڈیا کی غلامی. تمہیں کوئی اللہ والا چلتا پھرتا با عمل نظر نہیں آتا, میڈیا میں جا کے گھستے ہو. یہ عافیت, دین کی عافیت یہ ہے کہ آدمی گمراہوں کے چکر سے بچے, گمراہوں کے چکر سے بچے. ایسا کرنے والے غاندھی کو بھی دیکھتے ہیں اور قادیانی کے چینل کو بھی وہ دیکھتے ہیں. کیا ہے ذرا دیکھیں تو صحیح. حضرت شیخ نے, مولانا زکریا صاحب رحمۃ اللہ تعالی نے آپ بیتی میں لکھا ہے, آپ بیتی مولانا زکریا صاحب فضائل اعمال والے جو بزرگ گزرے ہیں, صرف ہم سمجھتے ہیں فضائل اعمال لکھا. 50 سال سے زیادہ حضرت نے حدیثیں پڑھائیں, 50 سال سے زیادہ, اور میں سمجھتا ہوں 50,000 سے زیادہ ان کے مریدین ہوں گے. یہ ہر گاؤں میں جاتے تھے لوگ, سارے کے سارے بیت ہو جاتے. اللہ تعالیٰ نے بہت کام لیا سلوک کے اعتبار سے. وہ لکھتے ہیں آپ بیتی میں کہ ایک صاحب تھے حضرت رائے پوری اول کے دور میں, حضرت شاہ عبد الرحیم رائے پوری کے دور میں. اسی کے بعد یہ فتنہ آیا تھا حضرت گنگوئی کے, اور ان کا دور ایک ہی ہے. تو حضرت شاہ عبد الرحیم صاحب رائے پوری کے پاس ایک صاحب رہتے تھے جو حکیم کہلاتے تھے, صحیح حکیم تھے یا نیم حکیم تھے, بہرحال. تو اس سے انہوں نے کہا کہ ابھی دیکھو تمہاری عادت ہے بحث بازی کی, بلا وجہ کٹ حجتی اس کو کہتے ہیں, بحث بازی. تم مجھے یہ کشف ہوا ہے کہ ایک نبی جو ہے وہ نبوت کا اعلان کرے گا, یا قادیانی پیدا ہو چکا تھا, تو وہ تم اس سے بحث کرو گے پھر تم اسی کے مشرب میں ڈھل جاؤ گے, اسی کا مسلک قبول کر لو. حضرت آپ کیسی بات ہے, جو نبی علیہ السلام کے بعد ختم نبوت پہ میں بس اتنا بتا دیا. پھر یہی ہوا, جیسے ہی وہ اس نے اعلان کیا, مناظرہ وغیرہ ہونے لگا, یہ صاحب پہنچ گئے اپنے دلائل لے کے. اس نے ایسی مار ماری کہ اس میں آ گئے اور خود قادیانی بن گئے. کیا فائدہ ہوا؟ جو یہ کہتے ہیں نا ہم دیکھیں گے, ہمیں یہ سوائے آج کے شیخ الاسلام یا ایسے لوگوں کے کسی کو باطل کے دیکھنے اور اس کے جواب دینے کا حق نہیں ہے. وہ لکھ سکتے ہیں کہ بائبل سے قرآن تک, کیونکہ وہ جانتے ہیں کہ بائبل میں کیا ہے, قرآن میں کیا ہے. ہم اگر دیکھیں گے تو ہمارے لیے یہ ناجائز ہوگا. اس لیے ایسی چیزوں کو کم از کم آدمی گول فال دیکھتا ہے, گانے, ٹی وی, ڈرامہ, تو اس کو گناہ سمجھتا ہے. اس میں کہتا ہے یہ بات تو اس نے بڑی نہیں بتائی. اچھا صحابہ میں بھی اختلاف تھا, تو صحابہ انسان نہیں تھے کیا؟ صحابہ بھی انسان تھے. انبیاء کے مزاجوں میں اختلاف رہا, صحابہ کے مزاج میں رہا. یہ لوگ وہی باتیں کھود کے لاتے ہیں جس سے امت میں انتشار پیدا ہو. عمل کی کوئی بات نہیں کریں گے. آپ کوئی ایسا چینل والے دکھائی جو کہے داڑھی ایک مٹھی رکھنا واجب ہے, نظر کی حفاظت کرو, نظر کی حفاظت کرو. تم سے کون نظر کی حفاظت کر؟ تم تو خود عورتوں کے سامنے بیٹھے ہو. ادھر عورتیں بیٹھی ہیں, ادھر مرد بیٹھے ہیں, ان کا درس ہو رہا ہے. یہ ہمارے بزرگوں کے طریقے کے خلاف ہے. جو عالم بھی ایسا کر رہا ہے وہ اپنے بزرگوں کا طریقہ چھوڑ رہا ہے. جب سامنے فزن العین النظر کا گناہ ہو رہا ہے تو فیض کہاں سے ہوگا؟ عورت ہی کو بیان, اس کو پردے میں رکھو, چاہے یونیورسٹی ہو کچھ بھی, عورتیں پردے میں رہیں, آڑ میں رہیں. اس کے سوا بیان کرنے والا اپنے حدود سے تجاوز کر رہا ہے اور گناہ میں مبتلا ہو رہا ہے. بیان کر کے اپنی خوشی تو حاصل کر رہا ہے, واہ واہ تو لوٹ رہا ہے, لیکن اللہ کو راضی نہیں کر رہا ہے. اللہ کو راضی کرنا یہ ہے کہ ہم حدود شریعت میں بات کریں گے, چاہے 4 آدمی بیٹھے ہوں, خان جیسے کہتے ہیں نقار خانے میں توتی کی آواز، لیکن ہم حدود شریعت کو کراس نہیں کر سکتے کیونکہ اللہ تعالیٰ نے منع فرمایا کہ یہ فلا تقربوها تلک حدود اللہ فلا تقربوها، یہ اللہ تعالیٰ کے حدود ہیں، اس کے قریب بھی مت جاؤ، جو قریب جائے گا وہ مبتلا ہو جائے گا. اللہ تعالیٰ ہمیں یہ عافیت دین بھی عطا فرمائے اور عافیت جسم بھی عطا فرمائے. الحمدللہ رب العالمین.